यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थप। नेपालमा आज थप 8636 जनामा कोरोना संक्रमण पुष्टि। 6404 जना कोरोना मुक्त। संक्रमित 169 जनाको मृत्यु। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटमा सर्वोच्च अदालतमा पर्सि बिहिबारदेखि सुनवाई हुने। र विश्वमा आर्थिक स्थिति कमजोर भएका राष्ट्रहरूलाई कोरोना भाइरस विरूद्धको 10 करोड़ खोप प्रदान गर्न युरोपेली युनियन सहमत। कोरोना भाइरसबाट नेपालमा आज थप 8636 जना संक्रमित भएका छन्। 22306 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 8387 जना तथा 630 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 249 जना गरी जम्मा 8636 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या 528848 पुगेको छ। देशभरबाट गएको 24 घण्टामा 6404 जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस संक्रमण मुक्त दर 76.6% रहेको मन्त्रालयले जनाएको छ। देशभरि आज कोरोना संक्रमणबाट 169 जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 6700 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा 117261 सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि पुनः थप गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो। बैठकले निषेधाज्ञालाई अझ प्रभावकारी बनाउने उद्देश्यले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने तर तरकारी र फलफूल पसल भने बिहान 9 बजेसम्म खोल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो।
14 देखि 20 गते समयमा चाहिँ निरन्तरता दिएको छ। अब अलिकति पहिलेको भन्दा मोडालिटी परिवर्तन गरिएको छ। खाद्यान्न र यो किराना पसलहरू 2 हप्तालाई बन्द गरिएको छ। अब अत्यावश्यक सरकारी फलफुलहरू चाहिँ बिहान 9 बजीसम्म खरिद गर्न दिने होइन। अब व्यक्तिको हकमा पनि अलिकति टाइट गरेका छौँ होइन। बिहान बेलुका हिँड्ने कार्य मोडुङमा घिबिनु गुवाकोलाई पनि बन्द गरिएको छ होइन। त्यसपछि यो मास्क नलाउनेलाई जरिमाना गर्ने प्रावधान राखिएको छ। यो सबै प्रकारको सभा सम्मेलनमा रोक लगाइएको छ। ब्याङ्क तथा वित्तीय संस्थाको पनि एकदमै लिमिट मात्रै खोल्ने व्यवस्था मिलाइएको छ होइन। सार्वजनिक र निजी निर्माणलाई चाहिँ एक हप्तालाई चाहिँ पूर्ण रोक लगाएको छ। त्यसको यो निर्माण सामग्री ढुवानीमा पनि रोक लगाएको अवस्था छ होइन। सरकारी कार्यालयहरूमा पनि अब दिउँसो सरकारी गाडीको मुभमेन्टलाई चाहिँ टाइट गरिएको अवस्था छ होइन। त्यसपछि अनुगमनलाई चाहिँ प्रभावकारी बनाउने भनेको छ होइन। त्यो जरिमाना गर्ने व्यवस्थालाई चाहिँ कडाइका साथ लागू गर्ने भन्ने कुराहरू भएको।
प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाका बेला खाद्यान्न पसलहरू समेत बन्द रहने भएकाले आम उपभोक्तालाई एक हप्ताका लागि खाद्यान्न संचित गर्न आग्रह गर्नुभयो। हाल जारी निषेधाज्ञा 13 गते बिहिबार राति 12 बजे सकिने हुँदा 14 गते शुक्रबारदेखि एक हप्ताका लागि थपिएको हो। त्यसैगरी कोरोना संक्रमितको संख्या बढ़दै जान थालेपछि भोजपुरमा पनि निषेधाज्ञाको समय थप गरिएको छ। आज बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी जेठ 25 गतेसम्म निषेधाज्ञाको समय बढ़ाउने निर्णय गरेको हो। कोरोना जोखिम नियन्त्रणका लागि 12 गतेसम्मलाई गरिएको निषेधाज्ञाको समय थप गरेर आगामी जेठ 25 गतेसम्म बढ़ाइएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक तथा भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले बताउनुभयो। मकवानपुरमा पनि कोविड 19 को संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि दोस्रो पटक निषेधाज्ञाको समय थप गरिएको छ। आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोविड 19 को जोखिम बढ़ेकोले एक साताका लागि निषेधाज्ञा थपिएको बताउनुभयो। जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रको सिफारिश र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आगामी जेठ 20 गते 12 बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको उहाँले बताउनुभयो। यसअघि जिल्लामा वैशाख 19 गतेदेखि 31 गतेसम्म जारी गरिएको निषेधाज्ञा जेठ 13 गतेसम्म लम्ब्याइएको थियो। त्यसै गरी जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्ला स्तरीय कोविड 19 संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ 22 गते मध्यराती 12 बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। छिमेकी देश भारतमा र देशमै पनि संक्रमण तीव्र रूपले बढ़िरहेका भारतबाट घर फर्किने क्रम जारी रहेकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले बताउनुभयो। कोविडका बिरामी जिल्लामा बढ़ेको र मृत्युदर समेत उच्च रहेको पाइएपछि निषेधाज्ञा जेठ 22 गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मल्लले बताउनुभयो। इलाम जिल्लामा पनि जेठ 22 गतेसम्म निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आज आदेश जारी गर्दै निषेधाज्ञा थप गर्ने जनाएको छ। कोविड 19 महामारी जिल्लामा तीव्र रूपमा फैलिँदै गएकोले जनस्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई नियन्त्रण गर्न निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। कञ्चनपुरको दक्षिणी भेगमा रहेको इसान मेमोरियल सामुदायिक अस्पताल बेलौरीले 20 सयको कोविड अस्पताल सञ्चालनमा ल्याएपछि नागरिकहरूले राहत महसुस गरेका छन्। प्रदेश सरकारसँगको समन्वयमा कोविड अस्पताल सञ्चालन गरी संक्रमितहरूलाई निशुल्क उपचार दिन थालेपछि बेड र अक्सिजनको अभावमा झेल्नु पर्ने समस्याबाट स्थानीयले राहत पाएका हुन्। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा कञ्चनपुरको बेलौरीमा इसान मेमोरियल अस्पतालले 20 सयको कोविड अस्पताल सञ्चालनमा ल्याएपछि कञ्चनपुरका नागरिकहरूलाई ठूलो राहत मिलेको छ। अस्पतालमा देखिएका केही प्राविधिक समस्याहरू राज्य र सरकारवालाहरूले समाधान गरिदिनुपर्ने, कोविडबाट संक्रमित भई स्वास्थ्य लाभ लिइरहनु भएका व्यक्तिको भनाइ छ।
यी एरियामा यति राम्रो सुविधा सम्पन्न केही प्राविधिक समस्याहरू होला, सबले बुझ्नुपर्ने हो। यो अवस्थामा
सामुदायिक अस्पतालका रूपमा गत वर्षदेखि बेलौरीमा सञ्चालित इसान मेमोरियल अस्पतालले गत महिना वैशाख 25 गतेबाट औपचारिक रूपमा कोविड अस्पताल सञ्चालनमा ल्याई कोविडबाट संक्रमित बिरामीहरूको निशुल्क उपचार गरिरहेको छ। जनसंख्याको समेत अत्यधिक चाप रहेको कञ्चनपुरको दक्षिणी क्षेत्रमा आईसीयू युक्त अस्पताल नभएकोले जटिल अवस्थाका बिरामीको जीवन रक्षार्थ आवश्यक उपकरण उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिएको इसान मेमोरियल अस्पतालका अध्यक्ष आइजङ कुँवरले जानकारी दिनुभयो।
सरले पनि अत्याधिक चाप भएको ठाउँमा एउटा पनि आइसियू भएको अस्पताल नभएकोले हामीलाई अहिले आइसियू बनाउन नसकिने भए तापनि केही सामान उपकरणहरू उपलब्ध गराइदिनु पर्यो भनेर मैले भर्खरै स्वास्थ्य मन्त्रालयलाई पनि पत्र लेखेको छु र यहाँको स्थानीय सरकार र प्रदेश सरकारसँग हाम्रो माग गरेका कुराहरूलाई चाँडोभन्दा चाँडो सम्बोधन गरी केही उपकरणहरू हामीलाई उपलब्ध गराइदिनुहुनेछ।
कोविडबाट संक्रमित बिरामीहरूको निशुल्क उपचार तथा खानाको समेत व्यवस्था रहेको उक्त अस्पतालमा यहाँका विभिन्न दात्री संघ संस्था र व्यक्तिहरूको सहयोग हालसम्म अक्सिजनको सहज उपलब्धता रहेको बताइएको छ। कोविडबाट संक्रमित बिरामीहरूको निशुल्क उपचारका लागि 13 जनाको टीम खटिएको छ। यस्तो महामारीको समयमा घरमै बसी सरकार र प्रशासनले जारी गरेका आदेश र मापदण्ड पालना गर्न आम जनसमुदायलाई डाक्टर ललित चेम्जोङको सुझाव छ। अस्पतालले कोविडबाट संक्रमित बिरामीहरूको उपचारका लागि छुट्टै भवन ब्लक बीमा सेवा सञ्चालन गरेको छ भने अन्य प्रकृतिका बिरामीहरूलाई जनस्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार अलग्गै ब्लक एमा विशेषज्ञ डाक्टरहरूद्वारा अन्य सेवाहरू जारी रहेको बताइएको छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कोविड 19 संक्रमण फैलिने क्रम बढ़िरहेको भन्दै काठमाण्डु महानगरपालिकाले परीक्षणको दायरा बढ़ाएको छ। यही जेठ 14 18 50,000 व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो। कोरोना संक्रमण बढ़दै जान थालेपछि भोजपुरमा स्थानीय स्तरमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको अस्थायी कोविड अस्पताल निर्माण गरिएको छ। भोजपुर र खडानन्द नगरपालिकामा क्रमशः 50 र 14 बेड क्षमताको अक्सिजन सहितको अस्थायी कोविड अस्पताल सञ्चालनमा आएको छ भने अन्य 8 स्थानीय तहमा पनि अस्थायी अस्पताल निर्माणको काम भइरहेको छ। भोजपुरबाट संवाददाता निरोज कोइरालाको रिपोर्ट।
भोजपुर नगरपालिकाको वडा नम्बर 6 देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा 50 बेड क्षमताको अक्सिजन सहितको कोविड अस्पताल र उत्तरमा रहेको शरणानन्द नगरपालिकामा अक्सिजन सहितको 14 बेड क्षमताको अस्थायी कोविड अस्पताल निर्माण भएको हो। जिल्लामा स्थापना भएको कोविड अस्पतालका बारेमा बताउनुहुँदै भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारी,
50 बेडको कोविड अस्पताल निर्माण गरेका छौं, यसमा हाम्रो 50 बेडै अक्सिजन हुन्छ। यसबाहेक भोजपुर नगरपालिका बाहेकका जुन चाहिँ 5-5 बेडका अरू 8 नगरपालिकाहरू छन् त्यहाँ पनि कन्सन्ट्रेटर सहित अक्सिजन सहितकै बेड त्यहाँ पनि छन्।
स्थानीय स्तरमै कोरोना संक्रमितको उपचारका लागि अस्पताल स्थापना गरिएपछि केही सहज भएको छ। संक्रमितहरूलाई जिल्लामा नै उपचारमा सहजता ल्याउने गरी अस्पताल स्थापना भएको बताउँदै स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख खडिन्द्र थापा,
अझै यसको वृद्धि दर चाहिँ अब यतिकै बढ्दै गयो भनेदेखि अलिकति हामीलाई असहज रात पनि सिर्जना हुन सक्छ।
जिल्लामा कोविड अस्पताल निर्माणका लागि नेपाली सेना र नेपाल प्रहरीले समेत सहयोग गरिरहेको छ। कोविड अस्पताल निर्माण तथा सञ्चालनका विषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डीएसपी कृष्ण कुमार चन्द,
स्थानीय पालिकासँग समन्वय गरेर हामीले स्वयंसेवक फोर्म खटाइरहेछौ, नयाँ मान्छेको यहाँ उनीहरूको मान्छेको क्षमता राख्ने असहज भयो, श्वास प्रश्वासमा केही समस्या देखियो भने हामीले भोजपुर जिल्लाका सम्पूर्ण पालिकाहरूमा 1500 बेडको चाहिँ अक्सिजन सहितको आइसोलेसन हामीले निर्माण गर्न लगाएका छौँ।
जिल्लामा दैनिक कोरोना संक्रमित बढ़िरहँदा जोखिम समेत बढ़दै गएको छ। यसका लागि उपचारमा सहजता ल्याउन जिल्लाका 2 नगरपालिका र 7 गाउँपालिकाले आफ्नो क्षेत्रका लागि कोविड अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउनु जरूरी देखिएको छ। रेडियो नेपालका लागि भोजपुरबाट निरोज गैराला।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिट निवेदनमा बिहिबारदेखि सुनवाई हुने भएको छ। प्रतिनिधि सभा विघटनको विषयलाई लिएर हालसम्म 30 रिट निवेदन दर्ता भएका छन्। त्यसको सुनवाई बिहिबारदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनवाई हुनेछ। अन्तरिम आदेश माग गरिएका 19 रिट निवेदनको पेशी बिहिबार र संवैधानिक इजलासमा सुनवाईको माग गरिएका 11 निवेदनको पेशी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो। सर्वोच्च अदालतमा प्रतिनिधि सभालाई पुनस्थापना गर्नुपर्ने माग गर्दै 26 तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा 4 रिट निवेदन दर्ता भएका छन्। विघटित प्रतिनिधि सभा 146 सदस्य सहितका रिट निवेदनले संसद पुनर्स्थापना गर्नुपर्ने र शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन्। प्रतिनिधि सभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरे लगायतले छुट्टा छुट्टै 4 रिट निवेदन सोमबार दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा बीच हालै भेट नभएको प्रश्न पारेको छ। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र प्रधान न्यायाधीश बीच भेट भएको भनी संचार माध्यममा आएको समाचारमा सत्यता नरहेको जनाउनु भएको छ। विज्ञप्तिमा केही अनलाइन पत्रिकाहरूमा प्रधानमन्त्री र प्रधान न्यायाधीश बीच भेट भएको भनी प्रकाशित समाचारहरूप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित तथ्यहीन र भ्रामक समाचार सच्याउन समेत ध्यानाकर्षण गरिएको छ। स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिका प्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। जेठ 10 गते प्रधानमन्त्री ओली र प्रधान न्यायाधीश जबरा बीच प्रधानमन्त्री निवासमा भेट भयो भनी सार्वजनिक भएको समाचारको खण्डन गर्दै त्यसमा सत्यता नभएको सर्वोच्च अदालतले जनाएको हो। नेपालको कूटनीतिक सम्बन्ध 170 देशमा विस्तार भएको छ। पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध 170 मुलुकमा फैलिएको हो। कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र विश्व संस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि लाङ याओले राष्ट्रसंघका लागि न्यूयर्क स्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपाल र गाम्बिया बीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउदिने संयुक्त जानकारी पत्रमा पनि दुवै राजदूतले हस्ताक्षर गर्नुभएको नियोगले जनाएको छ। त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले पारस्परिक हितका खातिर राष्ट्रिय तथा बहुपक्षीय मंच विशेष गरी राष्ट्रसंघमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विचार आदान प्रदान गर्नुभएको थियो। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्सेले संसदले गर्ने काम अदालतलाई जिम्मा दिनु उपयुक्त नहुने बताउनु भएको छ। संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेता बिजुक्सेले विपक्षी दलहरू अदालत जानु अनौठो नभएको भन्दै अब दलहरू सत्तामा जाने लुछाचुड़ी छाड़ी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो। अध्यक्ष बिजुक्सेले सरकार र प्रमुख प्रतिपक्षी दल कंग्रेस लगायत माओवादी केन्द्र र एमालेबाट छुटेका माधव नेपाल झलनाथ खनाल गुटले पनि कोरोनाको कहरमा आफ्नो ठाउँबाट देश र जनताको सेवा गर्नुपर्नेमा जोड़ दिनुभयो। बर्दियामा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ। गेरुवा गाउँपालिका 11 स्थित आफ्नै घर अगाडि बसेका आमा छोरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। आक्रमणबाट 37 वर्षीय चन्द्रा विकको घटनास्थलमै र 3 वर्षीय छोरी दीपिका विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वले यस वर्ष यार्सा गुम्बा संकलनमा रोक लगाउन निर्देशन दिएको छ। कोरोना संक्रमण फैलिरहेकाले यार्सा संकलन खुला गर्दा संक्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो। रूकुम पूर्व सहित यार्सा पाइने छिमेकी जिल्लाका प्रमुख जिल्लाधिकारी सहित जूम मिटिङबाट यस वर्ष पनि यार्सा संकलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनु। अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली युनियनका नेताहरूले यसै वर्षको अन्त्यसम्ममा विश्वका न्यून आर्थिक स्थिति कमजोर राष्ट्रहरूलाई कोविड 19 विरूद्धको 10 करोड़ डोज खोप उपलब्ध गराउन सहमत भएका छन्। ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी 27 राष्ट्रका सरकार एवं राष्ट्र प्रमुखहरूले युरोपमा खोपको उपलब्धतामा निरन्तर वृद्धि भएको जनाउँदै यस्तो निर्णय गरेको हो। राष्ट्रसंघ मातहतको कोभ्याक्स कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कोविड 19 को खोपको समतामूलक वितरण गर्नेतर्फ पनि आवश्यक गृह कार्य गर्न नेताहरूले आह्वान गरेका छनृ विश्वकै ठूलो खोप उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्यूटले भने भारतमा कोविड 19 संक्रमण तीव्र रूपमा फैलिएको जनाउँदै यस वर्षको अन्त्यसम्ममा खोप निर्यात गर्न नसक्ने गत साता घोषणा गरेपछि कोभ्याक्सको कार्यक्रममा असर परेको थियो। पश्चिमा मुलुकमा खोप अभियान तीव्र गतिमा अगाडि बढ़े पनि कमजोर मुलुकहरूमा खोपको उपलब्धता ज्यादै न्यून रहेको छ। भारतमा पछिल्ला केही दिनदेखि कोविड 19बाट संक्रमितको संख्या घटेको छ। गत 24 घण्टामा 196,427 जना नयाँ संक्रमित भेटिएका त्यहाँका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा 2,00,000 भन्दा कम व्यक्तिमा कोरोना संक्रमण भेटिएको 40 दिन यता हिजो पहिलो पटक हो। कोरोना शुरू भएता हालसम्म 2,69,24,874 जनामा कोरोना संक्रमण देखिएको छ। भारतमा अझै पनि 25,86,782 जना सक्रिय संक्रमित रहेका छन्। भारतमा कोरोना भाइरस महामारीबाट विगत 24 घण्टामा थप 3,741 जनाको मृत्यु भएको छ। यसैबीच भारतको टाटा स्टील कम्पनीले भारतमा कोविड 19का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ। टाटा स्टील कम्पनीमा कार्यरत तथा विश्वव्यापी महामारीका कारण निधन भएका कर्मचारीको उमेर 60 वर्ष नहुँदासम्म उनको आश्रित परिवारका सदस्यलाई नियमित रूपमा तलब घर तथा स्वास्थ्य सुविधा प्रदान गर्नेछ। टाटा कम्पनीको बजार व्यवस्था विभाग शाखाले जनाएको छ। त्यसै गरी कोविड उन्नाइसका कारण निधन भएका कर्मचारीका सन्तानको स्नातकसम्मको अध्ययन खर्च पनि कम्पनीले बिहोर्ने जनाएको छ। कोरोना भाइरस संक्रमणका कारण देखाउँदै अमेरिकाले आफ्ना नागरिकलाई भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न भनेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सूचना जारी गरी कोविड उन्नाइसको अत्यन्तै खतरा भएको मुलुकका रूपमा जापान र श्रीलंकालाई राखेको छ। यसका लागि जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रूपमा बन्द भएका कारण अमेरिका फर्कनु पर्ने नागरिकहरूले ती दुई देशका राजदूतावासमा सम्पर्क राख्न समेत अमेरिकाले भनेको छ। चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा खाद्य प्रशोधन कारखानामा विषालु ग्यास चुहावट भएपछि सात जनाको मृत्यु भएको छ। बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मरमत भइरहेका बेला आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूको निसासिएर मृत्यु भएको बताइएको छ।
सरकारले 8 जिल्लामा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रक्रिया अगाडि बढ़ाएको छ। स्थानीय तहसँगको समझदारीमा सूचना तथा संचार प्रविधि मन्त्रालयले पहिलो चरण अन्तर्गत 8 जिल्लामा 20 एमबीपीएस गतिको इन्टरनेट सेवा विस्तार गर्ने गरी काम प्रारम्भ गरेको हो। मंगलबार भर्चुअल कार्यक्रम मार्फत इन्टरनेट सेवाको विस्तार शुभारम्भ गर्नुहुँदै सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरूङले पहिलो चरणमा बागमती प्रदेशको भूकम्प अति प्रभावित 8 जिल्लाका स्वास्थ्य संस्था, वडा कार्यालय, आधारभूत विद्यालयहरूमा इन्टरनेट सेवा उपलब्ध गराइने जानकारी दिनुभयो। गैर आवासीय नेपाली संघ एनआरएनएले नेपालका 7 प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ। अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको संघको राष्ट्रिय समिति पदाधिकारी र केन्द्रीय पार्षदको संयुक्त बैठकले सो निर्णय गरेको हो। संघले तीव्र रूपमा फैलिएको कोरोना संक्रमण विरूद्धको खोप तत्काल उपलब्ध गराइदिन अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्ने निर्णय समेत गरेको छ। यसका लागि संघले राष्ट्रिय समिति मार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिने जनाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको भूभाग अन्तर्गत गोसाईकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत आयोजना निर्माण शुरू भएको छ। लाङटाङ खोलाको पानीलाई सदुपयोग गर्दै स्याप्रुबेसीमा 20 मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी आयोजनाको निर्माण शुरू गरिएको हो। मल्टी एनर्जी हाइड्रो पावर कम्पनीले 4.5 अर्ब रूपियाँ लागतमा 30 महिना भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको संचालक समितिका सदस्य कर्णेल तामाङले जानकारी दिनुभयो। गुणस्तरहीन सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्यान्ड सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने तानसेन नगरपालिका एक पाल्पाका दुर्गा भट्टराईलाई पक्राउ गरेको हो। औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनिया ब्राण्डको लोगो नक्कल गरी स्टिकर टाँसेर हानिकारक पदार्थ मिथानोल को मात्रा धेरै राखिएको सेनिटाइजर बिक्री वितरण गर्दै आएकाले भट्टराईलाई ललितपुरको कुपन्डोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारिबियन प्रिमियर लीग सीपीएलमा ट्रिनबेगो नाइट राइड्सबाट खेल्ने भएका छन्। सीपीएलले नेपाली युवा स्टार सन्दीपले साबिक विजेता काइरन प्लायडको कप्तानीमा रहेको नाइट राइड्सबाट खेल्ने जानकारी दिएको छ। गत वर्ष प्रतियोगिता अवधिभर अपराजित रहँदै नाइट राइड्सले उपाधि जितेको थियो। सन्दीपलाई जमैका तलावाजले टोलीबाट फुकुवा गरेको छ। गत वर्ष सन्दीपले जमैकाबाट सीपीएल खेल्दै 11 खेलमा 12 विकेट लिएका थिए। सन्दीपलाई अक्सनमा जमैकाले गत वर्ष 90,000 अमेरिकी डलर अर्थात 1,08,00,000 नेपाली रूपियाँमा अनुमोदन गरेको थियो। नाइट राइड्समा कप्तान फुलार्ड सहित सुनिल नारायण, ड्रेभन ब्रावो, कोलिन मुलरो, ड्रेभन ब्रावो, अली खान, सिकन्दर राजा लगायतका खेलाड़ी छन्। ड्राफ्ट आगामी बुधबार हुने बताइएको छ। सीपीएल 2021 आगामी अगस्त 28 19 सेप्टेम्बरसम्म सेन्ट किग एण्ड नर्विसमा हुनेछ। नेपाली समुदायबीच जापानमा आयोजित 6 सिल्भर रनिङ कप पुरूष भलिबल प्रतियोगिताको उपाधि आयोजक गलकोट स्पोर्ट क्लबले जितेको छ। गलकोट समाज जापानलाई 2-1 हराउँदै आयोजक क्लबले उपाधि जितेको हो। गलकोट स्पोर्टले उपाधि सहित 3,00,000 जापानी एन प्राप्त गरेको थियो। गलकोट समाजले 2,00,000 जापानी एन प्राप्त गर्यो। सेमी फाइनल पुगेका एनबीए जापान र एनआईबीएफई क्लब जापानले समान 50,000 जापानी एन प्राप्त गरे। गलकोट स्पोर्ट क्लबले आफ्नो 7 वार्षिक उत्सवको अवसरमा जापान स्थित साइतामामा आयोजित प्रतियोगितामा 12 टोलीको सहभागिता रहेको थियो।
अब मौसम हाल प्रदेश नम्बर 1-2 बागमती गण्डकी र कर्णालीमा सामान्य बदली रही गण्डकी कर्णाली र प्रदेश नम्बर 1 का थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा प्रदेश नम्बर 1-2 बागमती गण्डकी र लुम्बिनीमा सामान्यदेखि पूर्ण र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी बागमती र प्रदेश नम्बर 1 हिमाली तथा उच्च पहाड़ी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातका साथै वर्षाको सम्भावना रहेको छ। भोलि प्रदेश नम्बर 1 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस, वर्षा 3.7 मिलिमिटर। पोखराको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 36.6 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। काठमाडौँमा उपत्यकामा एक हप्ता निषेधाज्ञा थप। नेपालमा आज थप 8,636 जनामा कोरोना संक्रमण पुष्टि। 6,404 जना कोरोना मुक्त। संक्रमित 169 जनाको मृत्यु। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटमा सर्वोच्च अदालतमा पर्सि बिहिबारदेखि सुनवाई हुने र विश्वमा आर्थिक स्थिति कमजोर भएका राष्ट्रहरूलाई कोरोना भाइरस विरूद्धको 10 करोड़ खोप प्रदान गर्न युरोपेली युनियन सहमत। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।